नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
विकास निर्माणको केन्द्रमा मानव र प्रकृति हुनुपर्ने राष्ट्रपतिको जोड, युवा इन्जिनियरहरू विदेशिने क्रम बढेकोमा चिन्ता, उच्च मनोबलका साथ ढुक्क भएर जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन।
चुनावी पराजयको घाउ र नेतृत्व पुनर्गठनको आन्तरिक दबावका बीच एमालेको संसदीय प्रशिक्षण, संसदमा सशक्त प्रतिपक्षको नयाँ मानक स्थापित गर्न अध्यक्ष ओलीको निर्देशन।
केही बेरको वर्षाले राजधानीका मुख्य सडक जलमग्न, कोशीमा रातो झण्डा र सेती नदी थुनिँदा देशभर बाढी पहिरोको उच्च जोखिम।
फिफा विश्वकप 2026 महाकुम्भ आज राति टुङ्गिँदै उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन राति पौने 1 बजे मेटलाइफ स्टेडियममा भिड्दै मेसीको विरासत कि यमालको नयाँ युग, विश्वभरका करोडौं खेलप्रेमीको नजर न्यू जर्सीतिर।
कार्यक्रम सुरु गरौँ। विकास निर्माणको केन्द्रमा मानव र प्रकृति हुनुपर्ने राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ सम्बन्धी प्रसङ्गबाट। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास पूर्वाधार अब हरित विकासको सिद्धान्तमा आधारित हुनुपर्ने र इन्जिनियरहरू विदेशिने क्रम रोक्न स्वदेशमै वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ। उता वित्तीय क्षेत्रलाई थप बलियो बनाउन नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल तीव्र पारिएको छ भने गृहमन्त्री सुदन गुरुङले विपदको यो समयमा सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ मैदानमा खटिन निर्देशन दिनुभएको छ। यिनै प्रमुख घटनाक्रममा आधारित भएर तयार पारिएको यो विशेष रिपोर्ट।
नेपाल यति बेला पूर्वाधार विकासको तीव्र मोडमा छ, तर यो विकास कस्तो हुने? प्रकृतिलाई भत्काएर गरिने आधुनिकता कि प्रकृतिसँग तादम्यता मिलाएर गरिने दिगो विकास? यही गम्भीर प्रश्नको उत्तर आज राष्ट्रको सर्वोच्च संस्थाबाट आएको छ। नेपाल इन्जिनियर्स एसोसिएसनको 64 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने स्पष्ट पार्नुभयो। भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोत साधनले धनी नेपालमा जलवायु परिवर्तनको चुनौती पहाड सरी उभिएको उहाँले स्मरण गराउनुभयो। भौतिक पूर्वाधार जस्तै मुलुकको आर्थिक पूर्वाधार बलियो बनाउने कसरत पनि सिंहदरबारभित्र जारी छ। देशको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप सुदृढ विश्वसनीय र समय सापेक्ष बनाउनका लागि प्रतिनिधि सभाको अर्थ समितिमा आज सरकारवालाहरू बीच गहन छलफल भयो। नेपाल राष्ट्र बैङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि समितिले नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीहरूसँग राय लिएको हो। यता नीति र अर्थतन्त्रको बहस चलिरहँदा उता वर्षायामको बाढी र पहिरोको जोखिममा परेका नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। गोर्खा स्थित सशस्त्र प्रहरी बल 29 नम्बर गुल्मको निरीक्षण गर्दै गृहमन्त्री सुदन गुरुङले राष्ट्र सेवा कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ। गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेको आश्वस्त पार्दै गृहमन्त्री गुरुङले सुरक्षाकर्मीले कानुनको परिधिभित्र रहेर निष्पक्ष, पारदर्शी र जनमैत्री व्यवहार गर्नुपर्ने प्रश्न पार्नुभयो।
मनसुन सक्रिय भएसँगै मुलुकभरको जनजीवन र यातायात आवागमन प्रभावित भएको छ। आज अपराह्न सङ्घीय राजधानी काठमाडौँमा परेको भारी वर्षा र चट्याङका कारण मुख्य प्रशासनिक केन्द्र सिंहदरबार आसपासका अनामनगर र माइतीगढ क्षेत्र केही बेर जलमग्न हुन पुगेका छन्। पानीको उचित निकास नहुँदा पैदल यात्री र सवारी चालकले शास्ति खेप्नु परेको छ। यसै गरी जल तथा मौसम विज्ञान विभागले देशभरका खोला नालाहरूमा बाढीको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। राजधानीको डुबान र देशभरको पछिल्लो मौसमी अवस्थालाई समेटेर तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
आज अपराह सङ्घीय राजधानी काठमाडौँको आकाश एक्कासी मडालियो। गडाङ गुडुङ र शक्तिशाली चट्याङको आवाजसँगै परेको भारी वर्षाले राजधानीवासीलाई त्रसित मात्र बनाएन, केही बेरको पानीले काठमाडौँका मुख्य सडकहरूलाई जलमग्न बनायो। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको ठिक अगाडि रहेको माइतीघर मण्डला र अनामनगर क्षेत्र पोखरी जस्तै देखिए। ढल र पानीको उचित निकास नहुँदा सधैँ व्यस्त रहने यी सडकहरूमा सवारी साधनहरू ठप्प भए, पैदल यात्रीहरू बीच बाटोमै रोकिन बाध्य भए र अनुशासन मिचिँदा घण्टौंसम्म लामो ट्राफिक जाम सृजना भयो। वर्षा आउँदा आधुनिक भनिएको राजधानी कसरी असहाय बन्छ भन्ने यो एउटा प्रतिनिधि उदाहरण मात्र हो। काठमाडौँ उपत्यकाको यो जलमग्न अवस्था त एउटा पाटो भयो। मनसुनको मध्य समय भएसँगै यति बेला देशभरका साना ठुला खोला नालाहरूमा बाढीको जोखिम उच्च बनेको छ। जल तथा मौसम विज्ञान विभागले देशका झण्डै 3 दर्जन जिल्लाहरूमा आकस्मिक बाढीको चेतावनी जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी पूर्वी नेपालको सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक नागेपछि कोशी ब्यारेजमा चेतावनी स्वरूप रातो झण्डा गाडिएको छ र रातो बत्ती बालिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पानीको बहाव लगातार बढेपछि ब्यारेजका 56 मध्ये 28 वटा ढोका खोलिएका छन्। जोखिमसँगै पहाडी भेगमा पहिरोले यातायात र जनजीवन प्रभावित पारेको छ। पोखरा महानगरपालिकाको रातो पहिरोमा पहिरो खस्ता प्रसिद्ध सेती नदीको केही भाग थुनिन पुगेको छ, जसका कारण माथिल्लो भागमा पानीको सतह करिब 50 मिटरसम्म बढेको छ र आसपासका बस्तीमा जोखिम बढेको छ। उता नारायणगढ मुङलिङ सडक खण्डमा बाढी पहिरोको जोखिमकै कारण राति सवारी रोकिए पनि बिहान सडक खुल्ने बित्तिकै चालकहरूले हतारमा ओभरटेक गर्ने प्रविधिका कारण आज 3 वटा सवारी साधन एक आपसमा ठोकिए। सो दुर्घटनामा 30 जना घाइते भएका छन् भने सडक लामो समय अवरुद्ध हुन पुग्यो। चितवन प्रशासनले चालकहरूलाई धैर्यता अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न अपिल गरेको छ। यसैबीच आज राति 10 बजेबाट लागू हुने गरी सो सडक खण्डमा सवारी आवागमनमा स्थानीय प्रशासनले रोक लगाएको छ। हो, मनसुनको समयमा प्रकृतिलाई रोक्न सकिँदैन, तर राजधानीको ढल व्यवस्थापन चुस्त राख्ने, राजमार्गहरूमा अनुशासन कायम गर्ने र नदी तटीय क्षेत्रमा पूर्व सतर्कता अपनाउने हो भने ठूलो क्षति कम गर्न सकिन्छ।
प्रतिनिधि सभा निर्वाचनमा भएको पराजय र पार्टीको आन्तरिक कलहका बीच प्रतिपक्षी दल नेकपा एमालेले संसदमा आफ्नो भूमिकालाई सशक्त बनाउन सांसदहरूलाई विशेष प्रशिक्षण दिएको छ। निर्वाचन समीक्षा र नेतृत्व पुनर्गठनको आन्तरिक दबावमा रहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सशक्त प्रतिपक्षको नयाँ मानक स्थापित गर्न निर्देशन दिनुभएको छ। यता नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सत्ता केन्द्रित राजनीतिका कारण पुराना दलहरूले ठूलो मूल्य चुकाउनु परेको भन्दै प्रदेशमा 3 दलीय सरकार बनाउने प्रस्ताव जनादेश विपरीत भएको टिप्पणी गर्नुभएको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
फागुन 21 को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ 9 र समानुपातिकतर्फ 16 गरी कुल 25 सिटमा खुम्चिएर नमिठो पराजय भोगेको नेकपा एमाले यतिखेर गम्भीर समीक्षा र आन्तरिक बहसको मोडमा छ। पार्टीभित्र पराजयको जिम्मेवारी अध्यक्ष ओली सहितका पदाधिकारीले लिनुपर्ने र नेतृत्व पुनर्गठन गर्नुपर्ने आवाज देशैभरका नेता कार्यकर्ताबाट उठिरहेका बेला एमाले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरूलाई प्रशिक्षण दिएको छ। पार्टीको केन्द्रीय संसदीय विभागले च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना संघीय सांसदहरूलाई जनताको आवाज, तथ्य, तर्क र अध्ययनसहित सशक्त रूपमा संसदमा उठाउन निर्देशन दिनुभएको छ। ओलीले बलियो प्रतिपक्षीको अर्थ सरकारको आलोचना गर्नु मात्र नभएको भन्दै जिम्मेवार र दूरदर्शी प्रतिपक्षको नयाँ मानक स्थापित गर्न आग्रह गर्नुभयो। हामीले राजनीतिक अनुभवलाई विज्ञहरूको ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतासँग जोड्न यो प्रशिक्षण गरेका हौ। जनताको आवाज नीति निर्माण र प्रमाणमा आधारित भएर अझ बुलन्द बनाउन, सरकारलाई जवाबदेही बनाउन तपाईँहरू लाग्नुपर्नेछ, एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। संसदीय विभाग प्रमुख पद्मा अर्यालको संयोजनमा भएको कार्यक्रममा उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादल, महासचिव शङ्कर पोखरेल लगायतले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा संसद सचिवालयका पूर्व सचिव हर्कराज राईले संसदको काम, अधिकार र संसदीय समितिहरूको प्रभावकारी परिचालन बारे सांसदहरूलाई मार्ग निर्देशन गर्नुभएको छ। तर प्रशिक्षण भइरहँदा एमाले भित्र चुनावी पराजयको घाउ अझै निको भइसकेको छैन। 13 वटा कमिटी मार्फत संकलन गरिएको सुझावको प्रतिवेदन लेखन कार्य दलले अन्तिम चरणमा पुर्याएको छ। अधिकांश कार्यकर्ताले युवा भावना सम्बोधन गर्न नसकेको भन्दै नेतृत्व परिवर्तनको माग गरे भने अध्यक्ष ओरेले यसलाई सार्वजनिक रूपमै अस्वीकार गरिसक्नु भएको छ। सचिव राजन भट्टराई र उपमहासचिव योगेश भट्टराईका अनुसार प्रतिवेदन तयार भएपछि केन्द्रीय कमिटी बैठकले एमालेको आगामी दिशा तय गर्नेछ। अर्कोतर्फ नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठन का सन्दर्भमा नयाँ बहस छेड्नु भएको छ। राजनैतिक स्थिरताका नाममा तीन ठूला दलहरू मिलेर प्रदेश सरकार बनाउने भनी आएको प्रस्तावलाई उहाँले जनादेश विपरीत फन्दै सिधै अस्वीकार गरिदिनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले चुनाव अघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने अस्थिर प्रवृत्तिले राजनीतिको साख गिराएको टिप्पणी गर्नुभयो। तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेश विपरीत छ, यसलाई हामी अस्वीकार गर्छौ। तीन दल मिल्नु भनेको प्रदेश सभालाई प्रतिपक्ष विहीन बनाउनु हो। सरकारमा सहभागी हुनु मात्र कंग्रेसको उद्देश्य होइन, सत्तामुखी राजनीतिका कारण पुराना दलहरूको पहिचान नै संकटमा परेको छ। विगतमा कंग्रेसले सत्ताका लागि गल्ती गरे पनि अब सिद्धान्तमा सम्झौता गरिने छैन, कंग्रेस सभापति गगन कुमार थापाको भनाई। 2072 साल यताको राजनीति अस्थिर र दिशाहीन हुनुमा सत्तालाई नै सबैथोक मान्ने सोच जिम्मेवार रहेको थापाको तर्क छ। बिहान सत्ता पक्ष र बेलुका प्रतिपक्ष बन्ने खेलले पुराना दलहरूलाई ठूलो क्षति पुर्याएको स्वीकार गर्दै उहाँले अब कंग्रेस सरकार टिकाउने खेलमा मात्र नलागी नागरिकको म्यान्डेट प्रति इमान्दार रहने दावी गर्नुभयो। एमाले भित्रको आन्तरिक समीक्षा र कंग्रेस सभापतिको यो अडानले आगामी दिनमा नेपाली राजनीतिको समीकरण कुन दिशातिर मोडिने हो त्यो भनी प्रतीक्षाकै विषय बनेको छ।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अब आफ्नो अन्तिम र निर्णायक मोडमा आइपुगेको छ। नेपाली समयअनुसार आज राति 1:15 अमेरिकाको न्यू जर्सी स्थित मेट लाइफ स्टेडियममा एउटा यस्तो ऐतिहासिक महासङ्ग्राम हुँदैछ जसले फुटबलको भविष्यलाई नयाँ परिभाषा दिनेछ। एकातिर इतिहास रक्षा गर्दै लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको साबिक विजेता अर्जेन्टिना छ भने अर्कोतिर नयाँ पुस्ताको उदयसँगै फुटबलमा नयाँ साम्राज्य खडा गर्न आतुर युरोपेली च्याम्पियन स्पेन। 39 वर्षीय सुपरस्टार लियोनल मेस्सीको सम्भावित अन्तिम विश्वकपको सुखद अन्त्य कि 19 वर्षीय जादुगर लामिन यमालको नयाँ युगको सुरुवात। आजको फाइनल केवल 90 मिनटको खेल मात्र होइन, यो दुई फुटबल संस्कृति, दुई फरक रणनीति र दुई पुस्ताबीचको महाभिडन्त हो। यसै विषयमा केन्द्रित हाम्रो यो विशेष विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
एउटा सुनौलो ट्रफी तर दुई फरक सपना। न्यू जर्सीको मेटलाइफ स्टेडियम आज इतिहासकै सबैभन्दा बहुप्रतीक्षित फाइनलको साक्षी बन्दैछ। फाइनल अघि न्युयोर्कको टाइम्स स्क्वायर पूर्ण रूपमा फुटबलमय बनेको छ। टिकट पाउने स्टेडियमतर्फ र नपाउनेहरू पार्क तथा सार्वजनिक स्क्रिनमा यो ऐतिहासिक रातको हिस्सा बन्न आतुर छन्। क्यानाडाको डडेलोबाट फैलिएको धुवाँले केही दिन चिन्ता बढाए पनि आज मौसम सफा छ र मञ्च पूर्ण रूपमा तयार भइसकेको छ। यो फाइनल यसकारण पनि प्रतीकात्मक छ जहाँ एउटा महान युग बिस्तारै बिदा हुँदैछ र अर्को स्वर्णिम युगले ढोका ढकढक्याइरहेको छ। अर्जेन्टिनाका समर्थक आफ्ना प्रिय कप्तान मेसीलाई दोस्रो पटक विश्वकप ट्रफी चुमाएर बिदाई गर्न चाहन्छन्, जहाँ मेसी आफैले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै ट्रफी भन्दा सहयात्री र सङ्घर्ष ठूलो भएको उल्लेख गरिसकेका छन्। उता स्पेनी समर्थक भने लामिन यमालको नेतृत्वमा फुटबलको नयाँ साम्राज्य घोषणा गर्न आतुर छन्। यो फाइनल सञ्चालन गर्ने जिम्मेवारी पाएका स्लोभेनियाका रेफ्री स्लाभको भिन्सिच समेत यो अवसर पाएर भावुक बनेका छन्। फाइनलसम्म आइपुग्दा दुवै टोलीले फरक तरिकाले आफ्नो श्रेष्ठता प्रमाणित गरेका छन्। साबिक विजेता अर्जेन्टिनाका लागि यो यात्रा कुनै फिल्मी कथा भन्दा कम रहेन। समूह जेमा 100% नतिजा निकालेको अर्जेन्टिनाका लागि नकआउट चरण अग्नि परीक्षा बन्यो। राउन्ड अफ 32 के भडे र क्वार्टर फाइनलमा स्विजरल्यान्डलाई पाखा लगाउन अतिरिक्त समयसम्म पसिना बगाएको अर्जेन्टिनाले राउन्ड अफ 16 इजिप्ट विरुद्ध 2 पछि परेको अवस्था उल्ट्याएर आफ्नो जुझारूपन देखायो। सेमी फाइनलमा इङ्ल्यान्ड विरुद्ध 85 मिनटसम्म पछि परेको अवस्थामा कप्तान मेसीको जादुमय प्रदर्शनले अर्जेन्टिनालाई 2-1 जित दिलाउँदै फाइनलको यात्रा तय गरायो। प्रतियोगिताभर 19 गर्दै अर्जेन्टिना सबैभन्दा घातक आक्रमणकारी टोली बनेको छ। उता स्पेन यो प्रतियोगितामा एउटा यस्तो सुदृढ पर्खालका रूपमा उभिएको छ जसलाई भत्काउन असम्भव जस्तै देखिएको छ। समूह चरणमा के भड्डेसँग बराबरी खेले पनि उरुग्वे र साउदीलाई हराउँदै लय समातेको स्पेनले नकआउटमा अस्ट्रिया, पोर्चुगल, बेल्जियम र सेमिफाइनलमा बलियो फ्रान्सलाई 2-1 पन्छाएर फाइनलको यात्रा तय गर्यो। पुरै प्रतियोगितामा 6 क्लिन सिट राख्दै मात्र 1 खाएको स्पेनको रक्षापन्थी अवैध छ। ऐतिहासिक रूपमा यी दुई टोली बीचको 14 आधिकारिक भेटमा 6-6 जित र 2 सहित सन्तुलित इतिहास छ। विश्वकपमा भने 60 वर्ष अघि सन् 1966 मात्र भेट भएको थियो, जहाँ अर्जेन्टिना 2-1 विजय भएको थियो। आज अर्जेन्टिना सन् 1962 पछिको ब्राजिल पछि लगातार 2 विश्वकप जित्ने ऐतिहासिक कीर्तिमान र आफ्नो 4 उपाधिको खोजीमा हुनेछ भने स्पेन सन् 2010 पछि अर्को पटक विश्व विजेता बन्न लालाई देखिन्छ। मेटलाइफ स्टेडियमको यो भिडन्त केवल खेलाडीको मात्र होइन, दुई दक्ष प्रशिक्षकको रणनीतिक लडाई पनि हो। लुइस डे ला फुइन्तेको स्पेनले आफ्नो परम्परागत टिकी टाकालाई परिमार्जन गर्दै अटाकी टाकामा ढालेको छ। 4-3-3 को फर्मेसनमा खेल्ने स्पेनको विशेषता रक्षापन्थीबाटै पाउ कुबार्सी र आयमेरिक लापोर्ट जस्ता बल प्लेइङ सेन्टर ब्याकहरूले लाइन ब्रेकिङ पास उपलब्ध गराउनु हो। स्पेन बल खोसिने बित्तिकै 2-3 खेलाडी पुगेर काउन्टर प्रेसिङ गर्छ र अधिकांश खेलमा 60% भन्दा बढी बल नियन्त्रणमा राखेर विपक्षीलाई थकाउँछ। अर्कोतर्फ लियोनल स्कालोनीको अर्जेन्टिना विपक्षीको कमजोरीमा प्रहार गर्न माहिर देखिन्छ। 4-4-2 वा 4-5-1 को लचिलो फर्मेसनमा उत्रिने अर्जेन्टिना बल नियन्त्रणमा भन्दा ट्रान्जिसन र फास्ट ब्रेकमा बढी घातक छ। अर्जेन्टिनाको मुख्य हतियार ओभरलोड टु स्विच रणनीति हो, जहाँ मैदानको एक छेउमा खेलाडी जम्मा गरेर विपक्षी डिफेन्सलाई व्यस्त बनाइन्छ र लामो पास मार्फत र अर्को खाली छेउबाट आक्रमण बुनिन्छ। रोचक कुरा के छ भने अर्जेन्टिना फोर्थ क्वार्टर टिम हो, जसले आफ्ना 19 गोल 75 पछि गरेको छ। साथै कर्नर र फ्रिकिक जस्ता सेट पिसबाट 7 गरिसकेको अर्जेन्टिना डेड बल परिस्थितिमा स्पेनभन्दा बढी सृजनशील देखिन्छ। यो महाभिडन्तमा उपाधिको फैसला मैदानका केही मुख्य भिडन्तहरूले तय गर्नेछन्। 39 कप्तान लियोनल मेसी 8 र 4 सहित उत्कृष्ट लयमा छन्। सेमिफाइनलमा इङ्ल्यान्ड विरुद्ध 2 गरेका मेसीलाई रोक्नु स्पेनका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ। यता 19 युवा स्टार लामिन यामालले आफ्नो गति र ड्रिब्लिङले विपक्षी रक्षा पङ्क्ति ध्वस्त पारिरहेका छन्। फ्रान्स विरुद्ध पेनाल्टी दिलाएका यामाल स्पेनको आक्रमणका मुख्य हतियार हुन्। रोड्री भर्सेज एन्जो फर्नान्डेजको मध्य भागको यो लडाई सबैभन्दा रोचक हुनेछ। स्पेनका कप्तान रोड्रीले खेलको गति नियन्त्रण गर्न खोज्दा कतार विश्वकपका उत्कृष्ट युवा खेलाडी एन्जो फर्नान्डेज, म्याक एलिस्टर र पारेडेसले उनलाई रोक्ने प्रयास गर्नेछन्। एन्जोले इजिप्ट र इङ्ल्यान्ड विरुद्ध निर्णायक लङ रेन्जर गोल गरेर आफ्नो लय प्रमाणित गरिसकेका छन्। जुलियन आल्वारेज र डानी आल्मोको लडाई झन रोचक छ। मेसीले सिर्जना गर्ने अवसरलाई गोलमा बदल्न आल्वारेजको अथक दौड महत्वपूर्ण हुनेछ भने स्पेनका लागि डानी आल्मो मध्यपङ्क्ति र आक्रमण बीचको बलियो पुल हुन्, जसले मिकेल ओयरजावाल जस्ता खेलाडीका लागि निर्णायक पास निकाल्नेछन्। यदि स्पेनले सुरुवाती अग्रता लिए बल होल्ड गरेर अर्जेन्टिनालाई दबाउने रणनीति लिनेछ भने पछि परे पनि खेल उल्टाउन सक्ने अर्जेन्टिनी मानसिकताले खेललाई जुनसुकै बेला मोडिदिन सक्छ। क्षेत्रीय अस्थिरताका कारण रद्द भएको फिनालिसिमाको बदला अब विश्वकपको यो महामञ्चमा पूरा हुँदैछ, जहाँ भोलि बिहान एउटा टोलीले नयाँ इतिहास रच्नेछ भने अर्कोका लागि यो रात अधुरो सपना बन्नेछ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।